नमस्कार। मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसीको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश 5 कार्यालयले तयार पारेको कार्यक्रम हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटुल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शुक्रबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म र रेडियो मुक्ति 95.5 MHz बुटोलबाट हरेक सोमबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगअन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले 14 राष्ट्रिय मानव बेचबिखन तथा ओसार पसार विरुद्धको दिवसको सन्दर्भमा कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा दलालहरूले कसरी प्रलोभनमा पारेर महिला तथा बालिकाहरूलाई बेचबिखन गर्छन् त बेचिएकी पीड़ित महिलाको अनुभव, बेचबिखनमा परेर विभिन्न दुःख कष्ट भोगी फर्किएपछि घर परिवार कसैले वास्ता नगर्दाखेरि पीड़ितहरूको मनमा उब्जिएका पीड़ा समेटेको गीत, बेचिएर उद्धार गरिएका महिला तथा बालिकाहरूले कस्तो खालको पीड़ा खेप्नु परेको हुन्छ, माइती नेपाल रूपन्देहीका प्रमुख माया छेत्रीसँग गरिएको कुराकानी, दलालहरूले महिला तथा बालिकाहरूलाई के कसरी प्रलोभन देखाएर भारत लगायतका तेस्रो मुलुकहरूमा बेचबिखन गर्छन्, प्रदेश 5 प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता एसएसपी राजकुमार वैद्यवारसँग गरिएको कुराकानी, बेचबिखनमा परेका महिला तथा बालिकाहरूलाई के कसरी उद्धार गरिएको छ, शान्ति पुनस्थापना गृह कपिल वस्तुका प्रमुख भूमिश्वर भट्टराईको अनुभव, साथमा मानवाधिकार समाचारलाई पनि समेटेका छौं। कार्यक्रम अवधिभर सुनेर हामीलाई साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव सल्लाह र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रमको शुरूआत गरौं मानवाधिकार समाचारबाट। इन्सेक प्रदेश 5 कार्यालय नेपालगंजले आर्थिक वर्ष 2077-78 सञ्चालित कार्यक्रमको निर्देशिका र कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि इन्सेक सहजकर्ताहरूसँग छलफल गरेको छ। छलफलमा प्रदेश 5 का प्रमुख भोला महतले जिल्लाहरूको हालको अवस्थाको विश्लेषण गर्दै परियोजनाको मुख्य उद्देश्यलाई ध्यान दिएर स्थानीय तहका सरोकारवालाहरूसँग नियमित संवाद, स्थानीय समस्याहरूको पहिचान र समस्या समाधानका लागि स्थानीय तहबाटै पहल गरी सबै सरोकारवालाहरूसँग हातेमालो गरी काम गर्न सहजकर्ताहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका व्यवस्थापन विभागका प्रमुख शुभेच्छा खड्काले यस्तो विषम परिस्थितिका बावजुद पनि स्थानीय जनताका समस्या पहिचान गरी समाधानका लागि सरकारवालाहरूलाई जिम्मेवार र जवाफदेही बनाउन मानवाधिकार कर्मीहरूले सहजीकरण गर्नुपर्ने बताउनुभयो। इन्सेक केन्द्रीय कार्यालयका मानवाधिकार शिक्षा विभागका प्रमुख मदन पौडेलले इन्सेकद्वारा सञ्चालित रेडियो शिक्षा कार्यक्रम प्रादेशिक रूपमा उत्पादन तथा प्रसारण हुँदै आएकोले मानव अधिकार शिक्षा कार्यक्रमलाई रेडियो शिक्षा कार्यक्रममा जोड्दै शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारबाट वञ्चित नागरिकहरूको मानव अधिकार प्राप्तिका लागि स्थानीय तहसँगको समन्वय र सहकार्यका लागि इन्सेकका जिल्ला सहजकर्ताहरूलाई आग्रह गर्नुभयो। मानवाधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगअन गर्नुहोला। अब प्रस्तुत गर्छौं 14 राष्ट्रिय मानव बेचबिखन तथा ओसार पसार विरुद्धको दिवसको सन्दर्भमा रहेर तयार पारेको रेडियो सामग्री। यो वर्षको नारा मानव बेचबिखन तथा ओसार पसारको अन्त्य, सुसंस्कृत सभ्य समाज र सामाजिक रूपान्तरण अबको गन्तव्य भन्ने रहेको छ। 14 मानव बेचबिखन तथा ओसार पसार विरूद्धको राष्ट्रिय दिवस हरेक वर्ष भदौ 20 गते विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। तर यो वर्ष भने कोरोना संक्रमणको जोखिमका कारण यस्ता अभियानहरू सञ्चालन गर्न नसकिने भएको छ। तर पनि यस्ता अभियानहरूलाई के कसरी सफल पार्न सकिन्छ, आजको कार्यक्रममा हामीले चर्चा परिचर्चा गर्न खोजेका छौं। मानव बेचबिखन तथा ओसार पसार मानवता विरुद्धको जघन्य अपराध हो। सुरुमा मानव बेचबिखन दास र बदुवा श्रमिक वा यौन दासीको रूपमा मात्र सीमित थियो भने हाल यो अपराध विश्वभर आधुनिक दासकताको रूपमा फैलिएको छ। अवैध लागू औषध हात हतियार कारोबारपछि विश्वमा तेस्रो ठूलो संगठित अपराधको रूपमा मानव बेचबिखन तथा ओसार पसारलाई देखिएको छ। महिला तथा बाल बालिका वयस्क पुरुष समेत यो अपराधबाट अत्याधिक रूपमा पीड़ित भएका छन्। नेपालबाट विशेष गरी भारत लगायतका खाड़ी मुलुक, अफ्रिकन देशहरू, युरोपियन तथा अमेरिकन देशहरूमा पनि स्वरूप तथा प्रकृतिमा मानव बेचबिखन तथा ओसार पसारका काम भइरहेका छन्। नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोको विगत 3 वर्षको तथ्याङ्कलाई विश्लेषण गरेर हेर्ने हो भने मानव बेचबिखनको उजुरीको संख्यामा उल्लेखनीय वृद्धि भएको पाइन्छ। आर्थिक वर्ष 2073-74 227 मानव बेचबिखनका घटनाहरू उजुरी र मुद्दा दर्ता गरेकोमा नेपाल प्रहरीमा 2074-75 305 मुद्दा दर्ता भएका छन्। त्यस्तै आर्थिक वर्ष 2075-76 चैत्र मसान्तसम्म 164 मानव बेचबिखनका मुद्दाहरू दर्ता भएको देखिन्छ। त्यस्तै आर्थिक वर्षको चैत्र मसान्तसम्म 149 घटनामा 202 जना पीड़ित भएको तथ्याङ्कले देखाएको छ। यसरी जानकारीमा आएका 149 घटना मध्ये 126 घटनामा मात्रै अदालतमा मुद्दा चलाइएको तथ्याङ्कमा उल्लेख छ। मानव बेचबिखनलाई मानव अधिकारमुखी दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने मुख्य तथा रोकथाम, उद्धार तथा संरक्षण र पुनस्थापना र न्यायको सुनिश्चितताको लागि अधिकारमा आधारित भएर हेर्न जरुरी देखिन्छ। मानव बेचबिखनका सवालमा पीड़ित तथा जोखिममा रहेकाहरूको रोकथामको अधिकार अन्तर्गत जोखिम व्यक्ति तथा समूहको पहिचान, जोखिमको न्यूनीकरण, सामाजिक संरक्षण जस्ता कुराहरू रहेका छन्। यस्तो अपराध प्रमाणित भएमा कसुर अनुसार मानिस किन्ने वा बेच्नेलाई 20 वर्ष कैद र 2,00,000 रुपियाँ जरिवाना हुन्छ। कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्रा अनुसार 10 वर्षदेखि 15 वर्षसम्म कैद र 50,000 रुपियाँदेखि 1,00,000 रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ। यस्तै प्रचलित कानून बमोजिम बाहेक मानिसको अङ्ग झेक्नेलाई 10 वर्ष कैद र 2,00,000 रुपियाँदेखि 5,00,000 रुपियाँसम्म जरिवाना, वेश्यागमन गर्नेलाई 1 महिनादेखि 3 महिनासम्म कैद र 2,000देखि 5,000सम्म जरिवाना, किन्न बेच्न वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले मानिसलाई विदेश लैजानेलाई 10 वर्षदेखि 15 वर्षसम्म कैद र 50,000 रुपियाँदेखि 1,00,000 रुपियाँसम्म जरिवाना, र बाल बालिका लगेको भए 15 वर्षदेखि 20 वर्षसम्म कैद र 1,00,000 रुपियाँदेखि 2,00,000 रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ। नेपालभित्रको एउटा ठाउँबाट अर्को ठाउँमा लैजानेलाई 10 वर्ष कैद र 50,000 रुपियाँदेखि 1,00,000 रुपियाँसम्म जरिवाना, बाल बालिका लगेको भए 10 वर्षदेखि 12 वर्षसम्म कैद र 1,00,000 रुपियाँ जरिवाना हुने व्यवस्था ऐनले गरेको छ। अब भने प्रस्तुत गर्छौं 5 वर्ष अगाडि सजिलो काममा धेरै पैसा पाउने प्रलोभनमा परेर बेचिएर 5 वर्ष कष्टकर जीवन बिताएर उद्धार गरिएकी पीड़ित महिला सुशीला भुजाल।
तपाईँलाई कुन बाटो हुँदै लग्यो?
बाटो लिएर गएको
सुनौलीको चोर बाटो लिएर गएको? कहिले लिएर गएको?
अहिले
कति वर्षमा तपाईँ फर्किनु भयो? तपाईँले कस्तो कस्तो दुःखहरू भोग्नु भयो त्यहाँ?
दुःख त धेरै भोग्थे, अब खाना पाइन्थेन, पक्का एउटै कमरामा लगाएर बस्थे म, भनौँ टाइममा अब उसो नपाइनु, अब खाना नपाइनु, पैसा नपाइनु, काम गरेको गोरखपुर पनि जानुपर्छ काम गर्ने।
के काममा लगाइया थियो तपाईँलाई?
डान्समा।
पाँच वर्षमा तपाईँलाई उद्धार भयो, कसरी उद्धार गर्ने हातसम्म तपाईँ पुग्नु भयो होइन? के भयो, कसरी कसरी तपाईँ यहाँ आएर अहिले नेपालमा फर्किनु भएको छ बताइदिनुहोस् न छोटकरीमा।
मेरो दिदीसँग लगाइकन जाने हुँदैछ, उहाँ पनि बाबु दाइ हुनुहुन्छ, मतलब काम गर्नुहुन्छ पिआइसीमा, उहाँ दाइले मतलब दिदी कन्ट्याक्ट गरेर मेरो बहिनी सफा छ भनेर उहाँ दिदी निकालिदिएर अनि पन्जाब जानु आउँछ है, पन्जाबबाट फेरि दिल्लीबाट यता आयो।
अनि तपाईँलाई बेच्न लैजाने मान्छे तपाईँको आफ्नै मान्छे हो कि अथवा छिमेकी हो कि के हो?
छिमेकी हो, आफ्नै मान्छे त मेरो होइन, छिमेकी हो।
कतिजना थिए तपाईँलाई बेच्न लैजाँदाखेरि?
तिनजना थिए, एकजना लेडी।
भनेको तपाईँले चिनेकै मान्छे हुन् तिनीहरू?
मैले चिनेको थिएन, अब मैले उसले चिनेको रहेछ, अनि मलाई भन्यो कि भाउजू भनेर भन्छ, अनि मैले होइन हजुरलाई मैले चिन्दैन, मलाई थाहा पनि छैन भनेर भने, अनि उहाँले भने हजुरलाई चिन्छु, हजुरले यसमा काम गर्नुहुन्छ, मैले हजुरले तङ्खा पाउने तङ्खा पाउने, मैले हजुरलाई 20,000 दिन्छु भनेर मलाई लिएर गयो, उहाँ गएर पैसा पनि पाइएन, काम पनि गरेँ, त्यही हो।
तपाईँ विवाहित हो कि अविवाहित हो?
विवाह।
विवाह भइसकेको हो? बच्चा बच्ची छ कि छैन तपाईँको? आठ वर्षको बच्चा छ। तपाईँको श्रीमानले अर्को विवाह गर्नु भएको छ कि छैन अहिले? भन्ने अहिले यहाँ हुनुहुन्छ नेपालमा भन्ने थाहा छ कि छैन? मेरो श्रीमती मैले ल्याउँछु भन्नुहुन्छ अरे? तपाईँको माइतीहरू आमा बुवाहरू दाजुभाइहरूसँग कसैसँग सम्पर्क छ कि छैन अहिले? के भन्नुहुन्छ भाइले? ए उहाँहरूले के भन्नुहुन्छ? भेट्न आउँछु भन्नुभएको छ? अब तपाईँलाई बेच्न लाने मान्छेहरूलाई कस्तो सजाय होस् भन्न चाहनुहुन्छ? कसरी दिने त सजाय कडा? हजुर,
उहाँ हुनुहुन्थ्यो कपिलवस्तु जिल्लाकी पीडित महिला, परिवर्तित नाम सुशीला भुसाल, आफूले भोगेका पीडा पोख्दै हुनुहुन्थ्यो। अब लागौं विभिन्न प्रलोभनमा पारिएर भारत लगायतका तेस्रो मुलुकहरूमा बेचिएर दुःख कष्ट भोगेर आफ्नो घर फर्किँदा घर परिवार र समाजले व्यवस्था गर्दाको पीडा कष्ट समेटेको गीत।
दलाल सँग हिँड्नु है बजेर हकौलन है आने जल रचेर कसको गरौँ आजै न बस राम्रो ठानी विश्वासमा परे आगिरैमा आफ्नैले घात गरे कसको गरौँ आस आजैको रातलाई त देऊ न आमा।
अब सुनौ बेचेर उद्धार गरिएका महिला तथा बालिकाहरूलाई दलालले कसरी सीमा पार गराउँछन् र उनीहरूमा कस्तो खालको मानसिक असर भएको हुन्छ? माइती नेपाल रूपन्देहीका प्रमुख माया छेत्री।
सामाजिक संस्थाहरूको सम्बन्धमा चाहिँ त्यहाँबाट उद्धार गरेर ल्याउने, विशेष उद्धार गरेर ल्याइएका महिला तथा बालबालिकाहरूलाई चाहिँ सकेसम्म आफ्नो परिवारमा पुनः गर्ने काम चाहिँ माइती नेपालले आफ्नो स्थापना कालदेखि नै गर्दै आएको छ।
प्रत्येक वर्ष माइती नेपालले कति जति महिला दिदी बहिनीहरूलाई उद्धार गर्छ?
हरेक वर्ष यसो भारतबाट त्यहाँ कहिले अब अलिक धेरै ठुलै संख्यामा पनि हुन सक्छ भने लेयर कन्ट्याक्ट जिल्लाबाट चाहिँ गोबरबाट मात्रै 250 कोटी 300 जनासम्मलाई चाहिँ हामीले सीमाबाट उद्धार गर्ने गरेछौँ। र अहिले त अब यो लकडाउनले गर्दा एकदमै संख्या कम छ, सबै बन्दीको कारणले गर्दाखेरि मलाई विगतका वर्षहरूमा 50 देखि 300 जनाको संख्यामा चाहिँ हामीले सीमाबाट उद्धार गर्ने गरेका छौँ।
जुन महिलाहरूलाई, महिला बाल बालिकाहरूलाई बेचबिखनको लागि लैजाँदै गर्दाखेरि कस्ता कस्ता खालका प्रलोभनहरू देखाइँदा रहेछन् बताइदिनुहोस् न छोटकरीमा।
साना साना उमेरका नानीहरू छन् भने अब अर्केस्ट्रा जस्ता ब्रान्डमा डान्स गर्नको लागि वा नेटवर्किङ बिजनेसको लागि भनेर लैजाने गरिन्छ। त्यो 17-18-20 वर्षसम्मको किशोरी तथा बालिकाहरूलाई भने त्योभन्दा ठुलो उमेरको महिलाहरूलाई चाहिँ वैदेशिक रोजगारको बहानामा विशेष गरी विदेश पठाइदिन्छौँ, खाडी मुलुक पठाइदिन्छौँ, होइन
कसै
कागजपत्रहरू इन्डियामा पाउँछ भन्ने हिसाबले रोजगारीकै प्रलोभन देखाएको छ धेरै भयो। त्यसरी देखिएर आफ्नो स्वदेश फर्किसकेपछि पनि कतिको अवस्थामा चाहिँ परिवारमा पुनर्स्थापित वा पुनर्मिलन गराउन एकदमै कठिन छ, किनभने उहाँहरूले आफ्नो परिवारले चाहिँ उहाँहरूलाई स्वीकारेका पनि हाम्रो समाज अझै पनि त्यति बुझिसकेको अवस्थाको छैन। जति बाहिर कुरा गरे पनि स्त्री रूपमा उहाँहरूले हेर्ने दृष्टि भोलि त्यो देखिएको महिला वा किशोरीलाई ल्याएर राख्यो भने भोलि समाज बिग्रिन्छ भन्ने त्यो धारणाहरू पनि अझै पनि छन्। र गत वर्ष पनि हामीले त्यसै त्यस्तै गरी उपाय गरेर दुःख प्रकारमा संलग्न महिलाहरूलाई उद्धार गरेर ल्याएका थियौँ। र ती उद्धार गरेर ल्याउने क्रममा पनि उहाँको परिवारले जुन ठाउँसम्म बसाइ सर्न पर्ने अवस्था छोडेर बसामा पर्ने अवस्था त्यस्तो खालको अवस्था चाहिँ उहाँहरूले देख्नु भएको थियो कि जस्तो अब उद्धार गरिसकेपछि कानुनी प्रक्रिया अनुसार नेपाल फर्काउन केही समय लाग्यो र त्यो समय चाहिँ उहाँको परिवारले चाहिँ म दोस्रोको छोरी ल्याउँछ अरे भन्नु सक्दाखेरि उहाँहरूलाई चाहिँ समुदायले त्यो खालको भेटले हेरेर चाहिँ उहाँहरूले घर छोडेर धारामा बस्न चाहिँ बाध्य रहेको छ।
महिला बालिका बाल बालिकाहरू जुन विभिन्न प्रलोभन देखाएर जुन बेचिन्छन् होइन, त्यस्तो कोही बेचिन थालेको छ भने त्यस्ता व्यक्तिले कसरी थाहा पाउने, परिवारले कसरी थाहा पाउने होइन?
हजुर, अब कसैले पनि कसैको लागि यत्तिकै केही गर्दैन भन्ने सबैलाई थाहा भएकै छ होइन। जस्तो मान्छेले जिरो चाहिँ वैदेशिक रोजगारमै जाने हो भने वैदेशिक रोजगारमा जानका लागि कानुनी प्रक्रियाहरू पुरा गरेर जानुपर्छ भन्ने विषयमा थाहा पाउन जरुरी छ, परिवारले पनि जरुरी छ र प्रभावित महिलाहरूले पनि बुझ्न जरुरी छ। यदि कसैले यतिकै एउटा नागरिकता मात्रै भएको घरले वा एउटा एमआरपी मात्रै काट्नु भएको घरले वैदेशिक रोजगारको लागि विदेश पुगिन्छ भनेर हिँड्यो भने हाम्रो त्यो यात्रा त्यहाँनिर जोखिम भयो, त्यो अवश्य पनि जोखिम हुन सक्छ भन्ने कुरा चाहिँ बुझ्न सकिन्छ। घरबाट बाहिर निस्किँदा वा एक ठाउँबाट अर्को ठाउँमा जाँदाखेरि पनि म कहाँ जाँदैछु, कोसँग जाँदैछु भन्ने कुरो उहाँहरूले थाहा पाउनु भएन र यसरी प्रलोभन वा लालच पछाडि गएर हिँड्नुभयो भने उहाँ चाहिँ त्यो
उहाँ हुनुहुन्थ्यो माइती नेपाल रूपन्देहीका प्रमुख माया छेत्री। अब भने लागौं मानव बेचबिखनमा परेका महिला तथा बालिकाहरूलाई भारतका विभिन्न स्थानबाट उद्धार गर्न कत्तिको सजिलो छ। शान्ति पुनर्स्थापना गृह कपिल वस्तुका प्रमुख भूमिश्वर भट्टराई,
भारतबाट उद्धार गर्दाको अवस्थामा हामीले जो पनि नेपाली दिदीहरूलाई उद्धार गर्छौँ, उद्धार गर्दाखेरि कस्तो कस्तो अवस्थामा भेटिएको छ भन्ने कुराहरू गर्दाखेरि पहिले हामीले यसभन्दा पहिला हाम्रो पोर्टलबाट पनि रेस्यु गरेका छौँ, त्यहाँ चाहिँ एकदमै दयनीय अवस्था छ। पहिला नाना साना साना नानीहरूलाई लिएर गएर इन्जेक्सन लगाएर त्यो हाइब्रिड बढाएर त्यो शरीर बढाउने चाहिँ दुःख दिएर बढाएर त्यहीको कार्ड दिएर भारतवासी हो भन्ने बनाएर उनीहरूले चाहिँ त्यसरी व्यवसायमा लगाउने गरेको, यस व्यवसायमा लगाउने गरेको पनि पाइयो र अनि अर्को रह्यो वैदेशिक रोजगारको भएको कारणले वैदेशिक रोजगारलाई यहाँबाट चाहिँ विदेशमा पठाउँछु भन्ने लिएर गएर एउटा कुनै अपार्टमेन्टमा चाहिँ अब राख्ने त्यसरी उनीहरूलाई बाहिर निस्किन नदिने दिक्कमा जानु भने पोसा भूकम्प गरेको चाहिँ के गर्छ सबै रेकर्ड राख्ने र उनीहरूलाई चाहिँ विभिन्न किसिमको यात्रा नदिने र समयमा खाना नदिने आदि चाहिँ त्यस्तो पनि त्यस्तो ठाउँबाट पनि हामीले उद्धार गरेका छौँ। तर अब अहिले चाहिँ नयाँ चाहिँ ट्रेन पनि सुरु भएर जस्तो डान्स बार नेपालका चेलीहरूलाई डान्स बारमा लगाएर उनीहरूले न पारिश्रमिक पाउँछन् न केही गर्छन् उनीहरूलाई चाहिँ निशुल्क जस्तो अहिले भर्खरै चाहिँ उदाहरणको लागि 5 वर्षपछि नेपाल पुग्नुभएको छ एकजना, उहाँले चाहिँ 5 वर्षसम्म चाहिँ उहाँले कति दुःख गर्नुभयो के गर्नुभयो विभिन्न उहाँले यतना भोग्नुभयो विभिन्न शोषणहरू भए तर उहाँले अहिलेसम्म त्यो बापत पारिश्रमिक पाएन त्यस्तो ठाउँबाट पनि हामीले उद्धार गर्ने गरेका छौँ।
तपाईँहरू कसरी पुग्नुहुन्छ त्यो ठाउँसम्म?
घर परिवारबाटै सूचनाहरू आएको हुन्छ, हाम्रो फलामामा जुन हुनुहुन्छ उहाँलाई रेस्क्यु गरिदिनु पर्यो भनेर भन्नुहुन्छ, तर हाम्रो आफ्नै पनि एउटा भारतमा एउटा सूचना चाहिँ एउटा नेटवर्क छ, त्यो नेटवर्कबाट हाम्रो आएपछि पहिले ग्राहक बनेर गइन्छ, पहिले चाहिँ अब त्यो जुन वैदेशिक रोजगार गर्ने वैदेशिक रोजगार नै त हाम्रो पढ्न जाने रूपमा पनि वैदेशिक रोजगारै जाने भनेर त्यहाँ चाहिँ भित्र उचाएर त्यहाँ कोही प्रवर्तन लिएर पनि उद्धार गर्ने गर्छ।
कहिलेकाहीँ तपाईँ आफै पनि उद्धार गर्दाखेरि आफै ग्राहक बनेर गएर विभिन्न समस्या खेपेका कुराहरू अनुभव गर्न पर्यो कि परेन?
मैले दुई वर्ष अगाडि एउटा सिकाउँछु, 14 वर्षको नानीलाई रेस्क्यु गर्दाखेरि कस्तो भयो भने 14 वर्षको नानीलाई 21 वर्षको बनाएर भारतको आधार कार्ड बनाएको, हाम्रो जन्म वर्ष हामी सबै थियो, उहाँको उहाँको बुवालाई पनि हामीले साथमा लिएर गएको रेस्क्यु गरेर, तर पनि हामीले दुई दिनमा रेस्क्यु गर्न सकेनौँ उहाँलाई चाहिँ विभिन्न बाहनामा। हामीले जब यो दिल्लीको जिबी रोड भन्ने छ त्यसमा 56 नम्बर गोटीमा गएर हामीले रेड गऱ्यौँ, रेड गरेर हामीले सक्सेस भएनौँ, त्यहाँ चाहिँ उमेर त्यो बढी देखायो, त्यसको चाहिँ अब एउटा ह्युमन राइटको पनि त्यसमा चाहिँ पुरा आउने भयो, हामीले 21 वर्ष नागिसकेको छ, ऊ भारतीय हो, ऊ भारतमा बसेको यतिको 1 वर्ष भयो भनेर चाहिँ हामीले त्यो दिनमा रेस्क्यु गर्न सकेनौँ। र पछि अर्को भयो उनीहरूले तत्कालै हामी त्यहाँबाट असफल हुने उहाँ त्यो नानीलाई उनीहरूले चाहिँ अर्को ठाउँमा सिफ्ट गरिदिनु भयो, सिफ्ट गरिदिने बित्तिकै त्यो सिफ्ट गरेको डोनेसन हामीलाई आएर हामीले चाहिँ त्यो चाहिँ प्रहरीको माथिल्लो स्तरमा डोनेसन गरेर हामी त्यहाँबाट रेस्क्यु गर्न पनि सफल भएको।
उहाँ हुनुहुन्थ्यो शान्ति पुनस्थापना गृह कपिल वस्तुका प्रमुख भूमिश्वर भट्टराई। तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश 5 कार्यालयले तयार पारेको मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुनिरहनु भएको छ। अब सुनौ प्रदेश 5 मानव बेचबिखनको अवस्था कस्तो रहेको छ र प्रहरीले के कसरी काम गरिरहेको छ। प्रदेश 5 प्रहरी कार्यालय दाङ तुलसीपुरका प्रहरी प्रवक्ता एसएसपी राजकुमार वैद्यवारसँग गरिएको कुराकानी।
प्रहरीमा आएका उद्योगीहरू र हामी अनुसन्धान गर्दैछ दाताहरूलाई हामीले एनालाइसिस गर्दा यो सालमा 23 मुद्दा दर्ता भएको अवस्था छ। 16 वर्ष भन्दा मुनिका यो सालमा हेर्दा जम्मा अब 3 वर्षको डाटा हेर्दा 16 वर्ष भन्दा मुनिका चाहिने 12 16 25 वर्षका 25 26 35 4 26 45 2 भन्दाखेरि बढी चाहिने भनरेबल चाहिँ 10 वर्ष भन्ने मानव बेचिकन परेको देखिन्छ। पीडितको पेसाको आधारमा हामीले हेर्दा 5 कृषिमा वैदेशिक रोजगार 1 बेरोजगार 16 ज्ञानी मजदुरी गर्ने 3 अध्ययन गर्ने 6 गृहिणी 12 यिनीहरूको चाहिँ टार्गेट चाहिँ वैदेशिक यो ज्ञान मजदुरी गर्ने र जो बेरोजगार छ र गृहिणी केटा छ यस्तो मानिसहरूलाई टार्गेट बनाएको देखिन्छ। र पीडितको लिङ्गको आधारमा चाहिँ महिला 42 पुरुष पनि कम पीडित देखिन्छ तर कम देखिन्छ भनेदेखि 43 देखिन्छ भने अरू खासै देखिन्न। अरू अभियुक्तकोलाई हामीले हेर्दाखेरि अभियुक्त 16 वर्ष मुनिको छैन, 16-25 वर्ष 17 काममा लागेका अभियुक्तहरू जो मान्छेले नलाई फगाई गरे विदेशमा लाने कुराहरू गरे यिनीहरू चाहिँ 25 वर्ष भन्दा मुनिका 16 माथिका 27 26 35 20 27 45 9 40 40 7 60 भन्दा माथिका मानिसले पनि यो व्यवसाय गरेको देखियो 3-56 चाहिने अभियुक्तहरू देखिन्छ। र अभियुक्तको पेसाको आधारमा हामीले कुरा गर्दा कृषिमा 17 बेरोजगार 10 वैदेशिक व्यापार एजेन्ट 9 होटल रेस्टुरेन्ट व्यवसाय 2 यस्ता किसिमका व्यवसाय गरेर अन्य 18 गरेर यो पनि त्यसरी छुटिएको अवस्था छ। अभियुक्तको लिङ्गको आधारमा महिला 21 पुरुष चाहिने 35 भनेपछि महिला दुईटैको सहभागिता देखिन्छ।
उमेर समूहको हिसाबले पनि युवाहरू र बाल बालिका 18 वर्ष मुनिको पनि केही देखियो जो चाहिँ मानव बेचबिखनको काममा चाहिँ सहभागी हुनेहरू। कारण चाहिँ के हुन सक्छ? सजिलै पैसा कमाउन सकिन्छ भन्ने हो कि अथवा के हुन सक्छ?
मुख्य कारण गरिबी हो, अशिक्षा हो र भौगोलिक विकटता हो। मेन चाहिँ अनि तपाईँको आकर्लवन हो, श्रीमान साथीभाइको देखा प्रतिस्पर्धा हो। श्रीमान फल्नाले यो श्रीमानले गरे पनि मैले किन नगर्ने, अथवा तपाईँको चाहिँ साथीभाइले यति पैसा कमाइसके भने फल्ना गहना लगाइसके मैले किन लाइन भन्ने कुरा पनि देखिन्छ। र देखासिक विदेश गएको मान्छेले सबैले पैसा कमाएर आउँछ भन्ने एउटा देखासिकी पनि भयो। त्यसपछि तपाईँको आर्थिक प्रलोभन मेन चाहिँ उनीहरूले ठुल्ठुलो आर्थिक प्रलोभन अब तत्काल 2 वर्ष गएर आएपछि आर्थिक आमूल परिवर्तन हुन्छ भन्ने देखाउँछ भने उनीहरूले टार्गेट बनाउने कुरा के हो भने कस्तोलाई उनले टार्गेट बनाउँछन् भन्दा गरिबी पिछडिएको र केही गर्न नसक्ने त्यस्तो ग्रुपलाई टार्गेट बनाएको देखिन्छ। अशिक्षित भनेको सुन्ने र बैठकको कुरा नसक्ने टिमलाई देखाइन्छ भने अर्को कुरा तपाईँको भौगोलिक विकटता समुदाय अरू समुदाय
भनेपछि
यहाँले भने जस्तै जुन बेचबिखनको जुन ट्रेन प्याटर्न छ, जुन स्वरूप छ, यो पनि एकदमै बदलिँदो छ, फरक खालको छ भन्न खोज्नु भएको हो सर? होइन,
हो नि, तपाईँ हिजो कसैसँग फेसबुक थिएन, अहिले फेसबुकमै सम्पर्क हुन्छ, उनीहरूको नेटवर्किङ हाई लेभलको नेटवर्किङ छ, जागिर शिक्षा आर्थिक पर्वमा उनले धेरै सुविधाहरू उनका कुरा पहिला त्यस्तो थिएन, त्यसको चाहिँ अब हिजो चाहिँ इन्डिया मात्रै जाने कुरा थियो, अहिले आदि मुलुकमा जाने अवस्था छ, जति युरोपतिर गएको अवस्था छ, भन्दाखेरि चाहिँ बढी चाहिने अहिले उजुरी हेर्दा पनि खाडी मुलुक र इन्डियाबाट फर्केका बढी चाहिने छ। पहिला चाहिँ नै तपाईँको यहाँबाट इन्डियाका विभिन्न ठाउँमा जाने, त्यहाँबाट चाहिँ नै श्रीलङ्का जाने आदि मुलुकमा उडेको अवस्था पनि छ। मोडस अपरेन्टी कार्यविधि परिवर्तन भयो, तपाईँको तपाईँले भनेको ठिक हो, कार्यविधि परिवर्तन छ है। प्रकृति हेर्दा यो सालमा नवलपरा सीमा सात, रुपनीमा सात, कपिलवस्तुमा दुई, दाङमा एक, बाँकेमा छ देख्छ। यी जिल्लामा हामीले बुझ्दाखेरिमा त्यहाँ जिल्लाका त छँदै छन्, त्यो नुवाकोट, बागलुङ, उदयपुर, बिली, बदिया, बाँके, रुकुम, सुर्खे, त्यस्ता चाहिँ जिल्ला छन्दा मानिसहरू पनि पीडित भएर उनीहरू त्यहाँ आए। आएर उनले अहिले यसको यसको प्रावधान के छ भने नदी जहाँ पनि उसले सत्तरी जिल्लामा जहाँ पनि उसले पाइप छ्यामा उजुरी दिने सबै हिसाबले उनीहरूले उजुरी चाहिँ रुपन्देहीमा दिए, सबै उजुरी चाहिँ कपिलवस्तुमा दिए, अथवा उजुरी चाहिँ नौलपरासीमा दिए। तर ती पीडित कहाँका थिए भन्दा नुवाकोटका थिए, काठमाडौँका थिए, कुरुङका थिए, उदयपुरमा बुलिनीका थिए, अथवा बाँकेमा थिए, ऊ बर्दिया बाँके र रुकुम रुकुम र सुर्खेतका थिए भने यस्तो किसिमको प्याटर्न पनि हामीले टिकट ठाउँको चाहिँ नि मानिसहरू पीडित छन् भन्ने चाहिँ
जुन सीमामा हुने जुन मानव बेचबिखनलाई रोक्नको लागि नेपाल प्रहरीले कसरी भूमिका निर्वाह गरिरहनु भएको छ, कसरी निगरानी बढाइरहनु भएको छ बताइदिनुहोस् न।
नियन्त्रण गर्नुपर्छ भनेर यो अपराधलाई जिरो टोलरेन्समा नेपाल प्रहरीको प्राथमिकता भएको विषय हो। यसमा प्रदेश प्रहरी कार्यालयले लिएको योजना पनि छ यो, र तपाईँको जिल्ला र इलाका प्रहरी कार्यालय बोर्डरका युनिटलाई पनि हामीले प्रशिक्षण गराउने, यसका चाहिँ ओरिएन्टेसन दिने कार्य पनि गरिरहेको छौँ। हामीले चाहिँ मिडिया मार्फत अहिले हामी 12 जिल्लाका 750 पत्रकार दिवससँग हामी नेटवर्कमा छौँ, जस्तो विभिन्न संस्थासँग कामले अधिकार कर्मीहरूसँग पनि हामी उत्तिकै चाहिँ सम्पर्कमा छौँ, र संस्थासँग मिलेर पनि धेरै काम गरेको अवस्था छ। र यसमा हामीले के गरिरहेको छौँ भने चेतनामूलक कार्य, यो मानिस तपाईँलाई कुनै पनि लोभलाग्छ नगर्नुहोस्, यसलाई भेरिफाई गर्नुहोस्, तपाईँलाई उसलाई पैसा चाहिँ जबरजस्ती त्यहाँ नदिनुहोस्, र उसलाई चाहिँ विभिन्न किसिम बनाउनमा उसले के दिन्छ भने त्यहाँ तपाईँको केही जटिलमा पर्न सक्नुहुन्छ है भनेर हामीले गाउँपालिका र अन्य नगरपालिकासँग पनि कोर्डिनेट गरेर काम गरिरहेका छौँ। ए समुदाय केन्द्रित कार्यक्रम त हाम्रो जस्तो तपाईँ हिजो भन्नुहोस् पुलिस माई फ्रेन्ड भन्ने थियो, स्पाइन विथ पुलिस भन्ने थियो, यो टोल टोलमा प्रहरी भन्ने थियो, प्रहरी साझेदारी कार्यक्रम थियो, विभिन्न कार्यक्रम ल्याएर हामीले विभिन्न संस्थासँग काम गरेको अवस्था छ, र्याली गरेको अवस्था छ, स्कुलमा प्रशिक्षण गरेको अवस्था छ, तपाईँको विभिन्न समूहमा हामीले यो अन्तर्क्रिया गरेको अवस्था थिए, र जबरजस्तै मिडियाबाट हामीले चेतनामूलक कार्यक्रम चलाएको अवस्था पनि छ। दोस्रो कुरा चाहिँ नाकाहरूमा हामीले स्टिल यो हुनसक्छ यस्तो किसिमको चाहिँ कुनै पनि शङ्का लाग्यो भने तिमी त्यसलाई चाहिँ नियन्त्रणमा ल्याऊ, काम काम कारवाहीको दायरामा ल्याऊ भनेर अहिले चाहिँ हामी यसलाई पनि कडाको रूपमा हामीले चाहिँ यसलाई प्रशिक्षण दिएको छौँ र यसलाई यसलाई काम गरेको अवस्था छ। त्यो माथि पहाडबाट ल्याएको दिदीबहिनीहरूलाई उनीहरूले चाहिँ जस्तो यहाँबाट ल्याएको कोल नेपाल गन्जमा, उताबाट पोखराबाट ल्याएको हुन्छ बुटुलमा, विभिन्न पाइपहरू ठाउँमा उनीहरूले ओरिएन्टेसन गर्छन्, त्यहाँको भूगोलसँग उनीहरू भुलिएर गराउँछन्, केही समय ओरिएन्टेसन पनि दिने छ, जस्तो कि इटरीको मानिसहरूलाई उताबाट ल्याएर पनि यहाँ बुटुलमा दिने, अथवा बुटुल नेपालगञ्ज दिने, त्यहाँ चाहिँ गएर बेलामा सीमावर्ती क्षेत्रमा गएर सपिङ गर्न जाने, त्यसरी त्यसको भेषभूषामा थाहा पाउने एक किसिमको पनि गर्ने हुनाले यसमा होटेलहरू चेकदाम गर्ने विभिन्न राम्रा ठाउँमा थापा मान्ने काम पनि प्रहरीले गरेको छ। र हामीले अहिले यसलाई चाहिँ कडाको रूपमा हामीले निगरानी बढाएको छौँ, चेतना पनि उत्तिकै जगाएको छौँ। यसरी नेपाल प्रहरीले यसलाई चाहिँ हामीले मुख्य प्राथमिकता दिएर यो नियन्त्रण गर्नलाई अभियान रूपमा अगाडि बढेको छ। हामी सबै मिलेर सहकार्य गरेर यसलाई निम्नीकरणमा लाग्नुपर्छ। मेरो अनुरोध सय नम्बर तपाईँ गर्नुभयो भने जहाँबाट पनि जुनै जिल्लामा सय नम्बर उठ्छ। अर्को कुरा तपाईँको तपाईँका नम्बरहरूमा हामीलाई फेसबुकहरूमा नम्बरमा आइरहेको हुन्छ, हाम्रो प्रदेशको वेबसाइटमा नम्बरहरू छ, तपाईँ इमेल पनि गर्न सक्नुहुन्छ, हामीलाई एसएमएस पनि पठाउन सक्नुहुन्छ, अथवा कुनै मिडियामा अब हाम्रो जानकारी दिन सक्नुहुन्छ। सबै अहिले एकछिन सबैको हात हात मोबाइल, तपाईँ त्यो मोबाइलको प्रयोग गर्न सकिन्छ, यो मिडिया मार्फत हामीलाई पठाउनु, कुनै एसएमएसद्वारा माध्यममा पठाउनु, अथवा हुनाकबाट चिठीहरूले पठाउनु, अथवा तपाईँको सबै कुरा गोप्य रहनेछ, फेरि जसले सूचना दिनुहुन्छ ती सबै गोप्य रहनेछ, कुनै कुनै गोप्यताहरू हामीले कुरा सूचित पनि हामी गर्नेछौँ। तपाईँ नजिकको हामीलाई सयमा फोन गर्नुहोस्, कुनै कुनै दिन बेला प्रहरीले उद्धार गर्ने, त्यस्तै गरी अपराधीलाई समात्ने,
उहाँ हुनुहुन्थ्यो प्रदेश पाँच प्रहरी कार्यालय दाङ तुलसीपुरका प्रहरी प्रवक्ता एसएसपी राजकुमार वैद्यवार, प्रदेशमा मानव बेचबिखनको अवस्थाका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो। यिनै विषयवस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्न अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, प्रदेश पाँच कार्यालय, नेपालगंज। हामीलाई npj@insec.org.np मा पनि पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ। प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक महिमा पिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।